الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا إذا قمتم إلى الصلاة فاغسلوا وجوهكم وأيديكم إلى المرافق وامسحوا برؤوسكم وأرجلكم إلى الكعبين محترم حاضرين جمعة طہارت کے احکام کا جو سلسلہ ہم نے شروع کیا تھا اسی سلسلے کی ایک کڑی آج آپ کے سامنے پھر ہم پیش کرنے کی سعادت حاصل کر رہے ہیں. اپنی آخری گفتگو میں وضو کا طریقہ آپ کے سامنے ہم نے بیان کیا, وضو کی فضیلت, وضو کی اہمیت کے بارے میں آپ سن چکے. اب وضو سے متعلق کچھ اہم باتیں, کچھ اہم مسائل آپ کے سامنے پیش کرنا چاہتا ہوں. سب سے پہلی چیز, وضو کرنے کے بعد کون سی دعا پڑھی جائے اور اس دعا کی کیا فضیلت ہے. اس سلسلے میں ایک حدیث اپنے سامنے رکھیں, ابو داؤد شریف کی حدیث ہے کتاب الطہارہ کی. حدیث کے راوی حضرت عقبہ ابن عامر, بڑی پیاری حدیث ہے, غور سے سنیے گا. حضرت عقبہ ابن عامر کہتے ہیں کہ کنا مع رسول اللہ صلی اللہ علیہ وسلم خدام انفسنا نتناوب الرعایت. کہتے ہیں کہ صحابہ کرام کی ایک جماعت اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ ایز اے والنٹیئر للہ فی اللہ, اللہ کے رسول صلی اللہ علیہ وسلم کی خدمت میں صحابہ کرام بغیر کسی دنیاوی مقصد کے, بغیر کسی سیلری کے, کیا کرتے تھے؟ جو کام اللہ کے رسول دیتے تھے وہ کرتے تھے, خدمت کرتے تھے, فری کی خدمت کرتے تھے. तो हजरत उकबा इब्न आमिर कहते हैं कि उन खिदमत के कामों में एक काम था कि जो सदका के ऊंट वगैरह आए उनकी निगरानी की जाए, उनको चरने के लिए लेकर जाया जाए, उनकी देखभाल की जाए। तो हम लोग बारी बारी, हफ्ते के 7 दिन हैं तो 7 सहाबे किराम ने अपना अपना नाम दे दिया कि शनिचर को मैं ऊंटों की देखभाल करूंगा, एक ने कहा कि इतवार को मैं देखभाल करूंगा। इससे अंदाजा लगाइए कि सहाबे किराम के अंदर दीन का काम करने का कैसा जज्बा था। आज हमारे यहां दीन से रिलेटेड अगर कोई काम हो, कोई भी काम हो, तो हमें आदमी तलाश करने पड़ते हैं, सोचना पड़ता है कि ये काम कैसे होगा, करने वाला कहां से आएगा। लेकिन यहां सहाबे किराम, ऐसा नहीं कि उनके पास काम नहीं था, वो बिजनेस भी करते थे, वो मजदूरी भी करते थे, खेती करने वाले भी थे, लेकिन देखिए कि उन्होंने बाकायदा बारी मुकर्रर किए कि एक दिन दिन भर हम अल्लाह के रसूल हसन की खिदमत में अपना वक्फ कर देंगे। और काम क्या है, हमारी और आपकी नजर में एक मामूली काम, ऊंटों की देखभाल करना, ऊंटों को लेकर चरना, लेकिन सहाबा उसी को अपने लिए फख्र समझते थे। कहते हैं कि एक दिन मेरी बारी आई ऊंटों की देखभाल करने की, ऊंटों को चराने की। मैं ऊंटों को लेकर जा रहा था, अचानक मैंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को देखा कि आप लोगों के दरमियान तकरीर कर रहे हैं, खुतबा दे रहे हैं। मैं खड़ा होकर रुक गया, मैं सुनने लगा कि देखिए अल्लाह के रसूल क्या बयान कर रहे हैं। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ये बयान कर रहे थे कि मा मिनकुम मिन अहदिन यतवज्जउ फयुहसिनुल वुजूअ थुम्मा यकूम फयुसल्ली रकअतैन। जब कोई मुसलमान वजू करे, अच्छी तरीके से वजू करे, उसके बाद खड़ा होकर 2 रकात नमाज पढ़े और नमाज अपने दिल और दिमाग की तवज्जो के साथ पढ़े, इल्ला कद औजबा, तो अल्लाह के रसूल ने फरमाया कि ऐसे आदमी ने जन्नत को अपने ऊपर वाजिब कर लिया, जन्नत उसके लिए वाजिब हो गई, जरूरी हो गई, जन्नत में जाएगा ही वो। हजरत उकबा कहते हैं कि जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जुबान से ये अल्फाज मैंने सुने तो मैंने कहा बख बख मा अजवद हाजी, क्या बात है, कितनी बड़ी बात है कि आदमी वजू करे और सुन्नत के मुताबिक वजू करे और 2 रकात नमाज पढ़े और जन्नत का टिकट उसको हासिल हो गया, तो बहुत बड़ी बात है। मा अजवद हाजी, तो वाकई में बहुत बड़ी बात है। कहते हैं अभी मैं शाबाशी दे रहा था, मैं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की इस बात को सुनकर मैं वाह वाह कर रहा था, अचानक मेरे आगे एक आदमी ने कहा कि इससे भी अच्छी एक चीज है। मैंने नजर उठा के देखा तो हजरत उमर फारूक थे। मैंने कहा कि मा अजवद मिनहा या अबा हफ्स, इससे अच्छी क्या चीज है अय उमर, इससे बेहतर क्या चीज है। हजरत उमर ने कहा कि अय उकबा, अभी तुम्हारे आने के थोड़ी देर पहले नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने एक और बात हम लोगों को बताई है। क्या बताई है, मा मिनकुम मिन अहदिन यतवज्जउ फयुहसिनुल वुजूअ ثم يفرغ من وضوئه فيقول اشهد ان لا اله الا الله وحده لا شريك له وان محمد عبده ورسوله। कहते हैं कि अभी अभी अल्लाह के रसूल ने यह भी फरमाया है कि जो आदमी वजू करे और अच्छी तरीके से वजू करे और वजू से फारिग होने के बाद यह दुआ पढ़े, कौन सी दुआ, अशहद ان لا اله الا الله وحده لا شريك له व अन्न मोहम्मद अब्दू, इस रिवायत में वह अन्न है लेकिन दूसरी रिवायतों में वह अशहद अन्ना है, वह अशहद अन्ना मोहम्मद अब्दू रसूल, अगर कोई ये दुआ पढ़े इल्ला फुतिहत लहू अबवाबुल जन्नति समानिया, उसके लिए जन्नत के 8 दरवाजे खोल दिए जाएंगे, यदखुलुहा मिन अय्या शा, जन्नत के जिस दरवाजे से वो चाहे जन्नत में चला जाए। हदीस आपने सुन ली, हदीस बिल्कुल सही है, अबू दाऊद की रिवायत है और इस रिवायत के मिलते जुलते अल्फाज सही मुस्लिम के अंदर भी है। आप सोचिए कि छोटी सी दुआ है, बच्चा बच्चा इसको याद कर सकता है, हम लोग कितने बड़े बदनसीब होंगे अगर इस तरीके की दुआओं को हम याद न करें और वजू के बाद पाबंदी से न पढ़ें। अगर एक वजू के बाद की पढ़ी जाने वाली दुआ पर हमें जन्नत में जाने की सआदत मिल रही है तो मैं नहीं समझता कि इससे बड़ी हमारे लिए कोई खुशखबरी हो सकती है। और सहाबे किराम का जज्बा और उनकी तड़प देखिए कि कितना खुश हो गए वो, कि वाकई में बहुत बड़ी बात है। तो इस हदीस में तो इतनी ही दुआ बताई गई है, لیکن ترمذی کی روایت میں اس دعا کے ساتھ تھوڑا سا اضافہ ہے. آئیے وہ روایت بھی دیکھ لیتے ہیں. حضرت عمر فاروق اس حدیث کے راوی یہ کہتے ہیں کہ میں نے اپنے پیارے نبی جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کو یہ فرماتے ہوئے سنا کہ من توضع فاحسن الوضوء, جو وضو کرے اور اچھی طریقے سے وضو کرے اور وضو کرنے کے بعد یہ دعا پڑھے, اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمد عبدہ ورسولہ, اللہم اجعلنی من التوابین واجعلنی من المتطہرین. اے اللہ مجھے بہت زیادہ توبہ کرنے والا بنا دے اور پاک صاف بنا دے. بہت زیادہ توبہ کرنے والوں میں سے بنا دے اور پاک صاف لوگوں میں سے بنا دے. یہ دعا پڑھ لے تو حضرت عمر کہتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم فرمایا کہ اس کے لیے بھی جنت کے آٹھوں دروازے کھول دیے جائیں گے, جس دروازے سے چاہے وہ جنت میں چلا جائے. یہ روایت بھی بالکل صحیح ہے, ترمذی کتاب الطہارہ کی روایت ہے. تو ان دونوں روایتوں کو سامنے رکھتے ہوئے یہ ثابت ہوا کہ جب ہم وضو کریں تو وضو کے بعد یہ دونوں دعائیں پڑھیں, اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمد عبدہ ورسولہ اور اللہم اجعلنی من التوابین واجعلنی من المتطہرین. وضو سے متعلق ایک مسئلہ یہ یاد رکھیے کہ وضو پے در پے ہونا چاہیے, کنٹینیو ہونا چاہیے. ایسا نہیں ہے کہ آپ نے ابھی ہاتھ دھویا اب ایک گھنٹے کے بعد پیر دھوئیں گے, ایسا نہیں. وضو پے در پے ہونا چاہیے. دلیل کیا ہے اس کی, آئیے دلیل دیکھتے ہیں. مسلم شریف کتاب الطہارہ کی روایت ہے, حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ ایک صحابی آئے, انہوں نے وضو کیا اور وضو کے دوران ان کے پیر میں ایک ناخن کے برابر جگہ رہ گئی. پترا کا موضع ازمن موضع ازفرن موضع ازفرن علی قدمی, ان کے پیر پہ ایک ناخن کے برابر جگہ رہ گئی. فابصرہ النبی صلی اللہ علیہ وسلم, اللہ کے رسول صلی اللہ علیہ وسلم نے دیکھا. کیا بات ہے, کتنی نظر رکھتے تھے اللہ کے رسول صلی اللہ علیہ وسلم اپنے صحابہ کے اوپر سنت کے معاملے میں کہ کہیں میرے کسی صحابی کا وضو تو گڑبڑ نہیں ہو رہا ہے. صحابی نے وضو کیا اور ایک ناخن کے برابر جگہ ان کے پیر میں سوکھی رہ گئی, نبی پاک علیہ الصلوۃ والسلام کی نظر پڑ گئی. آپ نے فرمایا ارجع فاحسن وضو کا, جاؤ اچھے طریقے سے وضو کر کے آؤ, جاؤ جاؤ پھر سے وضو کر کے آؤ. فرجع, صحابی گئے دوبارہ وضو کیا, ثم صلی, پھر نماز پڑھی. یہ مسلم شریف کی حدیث. اس سے کیا ثابت ہوا, اس سے یہ ثابت ہوا کہ اگر وضو پے در پے یا کنٹینیو کرنا ضروری نہ ہوتا تو اللہ کے رسول صلی اللہ علیہ وسلم سے یہ کہہ دیتے بھائی تم پیر دھو لو, تمہارے پیر میں ایک ناخن کے برابر جگہ رہ گئی ہے. نبی نے کہا دوبارہ وضو کرو, پتہ یہ چلا کہ وضو پے در پے ہونا چاہیے, کنٹینیو ہونا چاہیے. ایسا نہیں ہے کہ آپ نے اگر وضو میں کوئی چیز چھوڑ دی اور ایک گھنٹے کے بعد آپ کو یاد آیا تو آپ وہ چیز دھو لیں, آپ کا وضو ہو جائے گا, آپ کو پورا وضو دہرانا پڑے گا. صحابی کے پیر میں ایک تھوڑی سی جگہ رہ گئی تو نبی پاک علیہ الصلوۃ والسلام نے ان کو دوبارہ وضو کرنے کا حکم دیا. یہ اس حدیث پاک سے ثابت ہے. وضو سے متعلق ایک مسئلہ یہ بھی یاد رکھیں کہ وضو میں ترتیب ضروری ہے. جیسے اللہ کے نبی نے پہلے دونوں ہاتھ دھلے, پھر کلی کی, پھر ناک میں پانی ڈالا, پھر ناک جھاڑا, چہرہ دھولا, دونوں ہاتھ دھلے, سر کا مسا کیا, کان کا مسا کیا, پیر دھلے, تو یہ جو ترتیب ہے, یہ جو آرڈر ہے حدیث میں جو بتایا گیا, اسی آرڈر کے مطابق ہمیں وضو کرنا ہے. آرڈر گڑبڑ نہیں ہونا چاہیے. اگر نبی نے پہلے کلی کی تو ہماری کلی پہلے ہونی چاہیے. ایسا نہیں کہ پہلے ناک میں پانی ڈال لو پھر کلی کرو, ایسا نہیں چلے گا. جس ترتیب سے نبی نے وضو کیا اسی ترتیب سے وضو ہونا چاہیے. اس کی دلیل کیا ہے, میں وہ حدیث پڑھ چکا ہوں آپ کے سامنے, حضرت ابو ہریرہ کی روایت ہے اور ابو داؤد شریف کتاب اللباس کی روایت. اللہ کے پیارے رسول فرماتے ہیں ازا لبس تم و ازا توزا تم, جب تم کپڑا پہنو اور جب تم وضو کرو, پب دعو بے ایامن حکم, تو داہنی سائڈ سے شروع کرو. تو نبی نے جب یہ کہہ دیا کہ داہنی سائڈ سے شروع کرو, لہذا ہم بائیں سائڈ سے شروع نہیں کر سکتے, پہلے بایاں ہاتھ دھو لیں پھر دایاں ہاتھ دھو لیں, پہلے بائیں کان کا مسا کریں پہلے بایاں پیر دھو لیں, ایسا نہیں چلے گا. نبی نے کہا کہ داہنی سائڈ سے شروع کرو, تو ہمیں داہنی سائڈ سے ہی شروع کرنا ہے. اور اس کی ایک دلیل وہ روایت بھی ہے, بڑی لمبی روایت ہے, آپ نے کئی بار سنی ہوگی کہ ایک صحابی اللہ کے رسول کے پاس آئے اور انہوں نے نماز تھوڑا جلدی جلدی پڑھی, نماز میں ان کے کچھ اجلت تھی, تو نبی پاک علیہ الصلوۃ والسلام کو آ کر انہوں نے سلام کیا, نبی نے سلام کا جواب دیا اور نبی نے فرمایا کہ تم واپس جاؤ, ارجے تم دوبارہ جاؤ, فصل لے پھر سے نماز پڑھو, تمہاری نماز نہیں. بہت مشہور روایت ہے, بخاری میں, مسلم میں, ترمذی میں, ابو داؤد میں, نسائی میں, ابن ماجہ میں, سب میں روایت موجود ہے. तिर्मिजी के अंदर जहाँ पर ये रिवायत है वहाँ एक लफ्ज ये भी है कि अल्लाह के नबी ने जब उनको नमाज का सही तरीका बताया तो आपने फरमाया इज़ा कुमत इला सलाती, जब तुम नमाज के लिए खड़े हुआ करो फतवज्जा कमा अमरक अल्लाह, तो वैसे वजू किया करो जैसे अल्लाह ने हुक्म दिया। तो पता ये चला कि अल्लाह ने जैसे वजू करने का हुक्म दिया है, रसूल ने जैसे वजू करने का हुक्म दिया है, वैसे ही वजू करेंगे तो चलेगा, तरतीब भी गड़बड़ करेंगे तो वजू सही नहीं होगा, तरतीब भी गड़बड़ नहीं होनी चाहिए। अच्छा एक मसला ये भी याद रखें कि वजू करते वक्त आजाए वजू को तीन बार भी धुल सकते हैं, दो बार भी धुल सकते हैं, एक बार भी धुल सकते हैं। तीन बार की दलील क्या है, पहले एक बार की दलील देखते हैं। बुखारी शरीफ की रिवायत हज़रत अब्दुल्लाह इब्ने अब्बास की कहते हैं अन्ना नबी सल्लल्लाहु अलैहि वसल्लम तवज्जा मर्रतन मर्रतन, अल्लाह के नबी ने वजू किया और एक एक बार, एक बार कुल्ली की, एक बार नाक में पानी डाला, एक बार हाथ धुला, एक बार सब कुछ एक बार किया। ये कहाँ की रिवायत है, बुखारी की रिवायत है। अब एक और रिवायत दिखी दो दो बार की दलील, अब्दुल्लाह इब्ने ज़ैद कहते हैं कि अल्लाह के नबी ने वजू किया तवज्जा मर्रतैन मर्रतैन, अल्लाह के नबी ने दो दो बार वजू किया, दो बार कुल्ली की, दो बार नाक में पानी डाला, दो बार चेहरा धुला, दो बार हाथ धुला, दो दो बार अपने सारा काम किया। अब तीन बार की दलील क्या है, मुस्लिम शरीफ किताब उत्तहारा की रिवायत, हजरत उस्मान गनी रजी अल्लाह तआला ने वजू किया, कहा कि मैं तुम्हें अल्लाह के रसूल का वजू करके दिखाता हूं, और फिर वजू किया फतवज्जा सलासन सलासन, तीन तीन बार वजू किया। तो क्या पता चला कि एक बार भी कर सकते हैं, दो बार भी कर सकते हैं, तीन बार भी कर सकते हैं। एक बार कंपलसरी है, फर्ज है, एक से कम नहीं चलेगा, एक बार करना ही करना है, और तीन बार से ज्यादा नहीं कर सकते। तीन बार सबसे बेहतर है, मुस्तहब है, सुन्नत है, तीन से ज्यादा नहीं कर सकते, एक से कम नहीं कर सकते, तीन से ज्यादा नहीं कर सकते। तीन से ज्यादा क्यों नहीं कर सकते, अगर कोई आदमी तीन के बजाय चार बार चेहरा धो ले तो क्या हरज है। आइए एक हदीस देखते हैं, अबू दाऊद शरीफ किताब उत्तहारा की रिवायत है, बड़ी प्यारी रिवायत है। हजरत अब्दुल्लाह इब्न मुगफ्फल एक सहाबी हैं, उन्होंने अपने बेटे को देखा, उनका बेटा दुआ कर रहा है اللهم إني أسألك القصر الأبيض عن يمين الجنة إذا دخلتها, क्या दुआ कर रहा है, सहाबी का बेटा दुआ कर रहा है, अय अल्लाह मैं तुझसे जन्नत में एक सफेद रंग के महल का सवाल करता हूं, मुझे जन्नत में एक व्हाइट हाउस दे दे, सफेद महल, और वो भी जब जन्नत में मैं जाऊं तो मेरे दाहिने साइड में होना चाहिए। सहाबी ने सुना, कहा कि अय बुनैया, ऐ मेरे बेटे, सलिल्लाहल जन्ना, अल्लाह से जन्नत का सवाल करो, वताउवज बिही मिनन नार, और जहन्नम से पनाह मांगो, जन्नत का सवाल करो और जहन्नम से पनाह मांगो। ये इतना तीन पांच करने की जरूरत नहीं है कि जन्नत में सफेद रंग का महल और दाहिनी साइड में, ये सब कहने की जरूरत नहीं है, सीधे सीधे जन्नत का सवाल करो और जहन्नम से पनाह मांगो। उसके बाद सहाबी कहते हैं, अब्दुल्लाह इब्न मुगफ्फल कहते हैं, क्योंकि मैंने अल्लाह के प्यारे रसूल सल्लल्लाहु अलैहि वसल्लम को यह फरमाते हुए सुना है कि इन्नहु सयकूनु फी उम्मती कौमुन यअतदून फी तुहूर वद्दुआ, मेरी उम्मत में एक ऐसी कौम आएगी जो दुआ के मामले में हद से तजावुज करेगी और वजू के मामले में हद से तजावुज करेगी। दुआ के मामले में हद से तजावुज क्या है, उल्टी सीधी दुआएं करना, उल्टी सीधी। अब ये दुआ जो थी ये शरीयत के पॉइंट ऑफ व्यू से ये दुआ सही नहीं थी, जन्नत का सवाल कर लिया काफी, जहन्नम से पना मांग ली काफी। अब एक आदमी अल्लाह ताला से ये दुआ करे कि ऐ अल्लाह मुझे रोजी में बरकत दे, चलो अच्छी दुआ है। अब एक आदमी ये दुआ करे कि ऐ अल्लाह मुझे मेरे मुल्क का सबसे बड़ा करोड़पति बना दे, फलां से ज्यादा करोड़पति, फलां से ज्यादा पैसे वाला बना दे, इस किस्म की दुआएं करना, या दुआ में बिला वजह लफाजी करना, बढ़ा चढ़ चढ़ा के दुआ करना, ये तमाम चीजें दुआ के अंदर ज्यादती हैं। और वजू के अंदर ज्यादती क्या है, तीन बार से ज्यादा आजाए वजू को धोना। तो बात समझ में आ रही है आपको, आजाए वजू को एक बार भी धुल सकते हैं, दो बार भी धुल सकते हैं, तीन बार तक धुल सकते हैं, उससे ज्यादा नहीं धुल सकते। एक मसला यह है कि क्या वजू के दौरान बातचीत कर सकते हैं, आवाम में यह बात भी बहुत मशहूर है, अगर कोई वजू के दौरान बोले तो बोलते अरे तुम वजू के दौरान बातचीत कर रहे हो, वजू के दौरान बातचीत करना सुन्नत के खिलाफ है। आइए देखते हैं सुन्नत के खिलाफ है या सुन्नत से साबित है। बुखारी शरीफ किताबुल वजू की रवायत है, हजरत मुगीरा इब्न शोबा कहते हैं एक मरतबा मैं सफर में था और अल्लाह के प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम वजू कर रहे थे, और आप चमड़े का मोजा पहने हुए थे, लेदर सॉक पहने हुए थे, चमड़े का मोजा, खुफ, जिसको अरबी में खुफैन बोलते हैं। तो मैं झुका ताकि मैं अल्लाह के रसूल का मोजा उतार दूं और आप अपना पैर धुल लें। अल्लाह के रसूल वजू कर रहे हैं और आप वजू करते करते सर का मसा हो गया, कान का मसा हो गया, आप पैर की बारी आई, तो हजरत मुग़ीरा इब्न शोबा कहते हैं कि मैं झुका कि मैं नबी पाक का मोजा उतार दूं ताकि आप पैर धुल लें। तो अल्लाह के नबी ने फरमाया, दाहुमा, छोड़ दो, छोड़ दो, रहने दो। फइन्नी अदखलतुहुमा ताहिरतैन, मैंने ये जो मोजा पहना था वजू की हालत में पहना था, पाकी की हालत में पहना था, लिहाजा मैं इस पर मसा कर लूंगा, मुझे धोने की जरूरत नहीं। इस हदीस से जहां एक तरफ यह मसला साबित हुआ कि चमड़े का मोजा अगर आदमी पहने हो, जाड़े का दिन है, सर्दी लग रही है, चमड़े का मोजा पहन लिया तो अब उस पर मसा किया जा सकता है, लेकिन उसके लिए शर्त यह है कि जब मोजा पहना हो आदमी ने तो बावजू रहा हो, वजू की हालत में मोजा पहना हो। और दूसरा मसला यह साबित हुआ कि वजू के दौरान बातचीत कर सकते हैं। नबी अलैहिस्सलाम ने वजू के दौरान सहाबी के सवाल का जवाब दिया। एक मसला यह है कि क्या वजू के दौरान कोई दुआ साबित है? कुछ किताबों में आप पढ़ेंगे सर के मसा की अलग दुआ है, कान के मसा की अलग दुआ है, और गर्दन का मसा है ही नहीं, उसकी भी एक अलग दुआ है। तो ये क्या वजू के दौरान कोई दुआ साबित है? जी नहीं। लम यसबुत दुआउन असना अल वजू, सऊदी अरब की फतवा कमेटी का यह फतवा है कि वजू के दौरान किसी किस्म की दुआ साबित है। बिस्मिल्लाह से वजू स्टार्ट हुआ और वजू के बाद जो दुआ पढ़नी है वो मैंने आपको बता दी। वजू के दौरान, चाहे सर का मसा हो, कान का मसा हो, कोई भी अमल हो वजू के दौरान, कोई दुआ साबित नहीं। एक मसला ये है, मान लीजिए आपने जोहर में वजू किया, जोहर की नमाज आपने पढ़ ली। आजकल तो जोहर और असर के बीच में गैपिंग बहुत कम है, ढाई तीन घंटे का फासला है। अब असर का टाइम आ गया, आपका वजू टूटा नहीं, वजू आपका है, तो अब आपको नए सिरे से वजू बनाना है या जोहर वाले वजू से आपका काम चल जाएगा? आपका वजू टूटा नहीं, अभी पेशाब पखाना की हाजत नहीं पेश आई है, आप सोए नहीं हैं, कोई ऐसा काम नहीं किया है आपने जिससे वजू टूटे, वजू आपका बरकरार है, तो आप क्या करेंगे? असर के लिए नया वजू बनाएंगे या उसी वजू से काम चल जाएगा? आइए अल्लाह के रसूल का अमल देखते हैं। बुखारी शरीफ की रिवायत है, हजरत अनस बिन मालिक कहते हैं, कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम यतवज्जो इंद कुल्ले सलाह, अल्लाह के रसूल हर नमाज के टाइम नए सिरे से वजू करते हैं। पता ये चला कि मुस्तहब बेहतर और नबी पाक अलैहिस्सलाम का जो मामूल था वो यही कि हर नमाज के लिए अलग से वजू किया जाए, ये बेहतर है, ये अफजल है। इसलिए कि जितनी बार आप वजू करेंगे उतनी बार आप वजू की दुआएं पढ़ेंगे, उतनी बार आपके गुनाह झड़ेंगे, उतनी बार आपको वो फजीलत हासिल होगी जो वजू करने की फजीलत हासिल है। तो हजरत अनस ने ये बात कही कि अल्लाह के रसूल हर नमाज के लिए अलग से वजू करते थे। तो रावी ने उनसे पूछा कि कैफ कुंतुम तसनऊन, आप लोग क्या करते थे, क्या आप लोग भी हर नमाज के लिए अलग से वजू करते थे? तो हजरत अनस ने फरमाया, युजज़िउ अहदन अलवुज़ू मा लम युहदिस, हम लोग तो भाई एक बार वजू कर लेते थे और उसी वजू से कई बार नमाज पढ़ लेते थे जब तक हमारा वजू टूट ना जाए। ये अल्लाह के रसूल का मामूल था, लेकिन हम लोग ऐसा कर लेते थे कि एक बार वजू कर लिया, वजू नहीं टूटा है तो हम एक ही वजू से काम चला लेते थे जब तक कि हमारा वजू टूट ना जाए। ये बुखारी की रिवायत। अब एक हदीस जिसे इमाम मुस्लिम लाए हैं किताब उत्तहारा, वो हदीस भी अपने सामने रखें। हजरत दुरैदा कहते हैं कि फतेह मक्का वाले दिन, जिस दिन मक्का फतह हुआ, अल्लाह के रसूल सतम ने पांचों टाइम की नमाज एक वजू से पढ़ी। सल्लत सलावाती बेवजू इन वाहिदिन यौमल फती, अल्लाह के प्यारे नबी ने फतेह मक्का के दिन तमाम नमाजें, पांचों टाइम की नमाज एक वजू से पढ़ी। वह मसहा अला खुफ्फी, और अपने मोजे पर आपने मसा किया। हजरत उमर ने यह मंजर देखा तो हजरत उमर ने कहा कि अल्लाह के रसूल, आज आपने वो काम किया जो पहले हमने कभी नहीं देखा। यानी पहले तो हम हमेशा यही देखते थे कि आप हर नमाज के टाइम अलग से वजू करते थे, लेकिन आज देख रहे हैं कि आप एक ही वजू से पांचों टाइम की नमाज आपने पढ़ी। तो अल्लाह के नबी ने फरमाया, सनअतुहु अमदन या उमर, आए उमर मैंने जानबूझकर ऐसा किया है। ये हदीस इस बात की दलील है कि अल्लाह के रसूल ने जानबूझकर ये काम करके उम्मत को ये बताया है कि ये भी जायज है, कोई हरज की बात नहीं। एक वजू अगर आपका वजू है तो कई नमाजें पढ़ सकते हैं, लेकिन बेहतर और जो अल्लाह के रसूल का आम मामूल था वो यही कि हर नमाज के लिए अलग से वजू किया जाए। इसी तरीके से कुरान करीम की तिलावत करते वक्त وضو کرنا اگرچہ صحیح بات یہ ہے کہ ضروری نہیں، اس مسئلے میں علماء کا اختلاف ہے. بعض علماء یہ کہتے ہیں کہ قرآن جب بھی پڑھا جائے، جب بھی تلاوت کی جائے تو وضو کمپلسری ہے، ضروری ہے، لیکن دلائل کے اعتبار سے یہ بات صحیح نظر نہیں آتی. بہتر ہے وضو کر کے قرآن کی تلاوت کریں، بہتر ہے. لیکن اگر انسان پاک ہے، پاک مینس اس کے اوپر غسل واجب نہیں ہے، تو وہ قرآن کریم کی تلاوت کر سکتا ہے. ایک مسئلہ یہ ہے کہ وضو کرنے کے بعد ہینڈ کرچف یوز کرنا، تولیہ ٹاویل یوز کرنا، یہ کیسا ہے؟ آئیے ایک حدیث دیکھتے ہیں. امام ترمذی نے اس حدیث کو روایت کیا ہے کتاب الطہارہ کے اندر. اماں عائشہ کہتی ہیں کان علی رسول اللہ صلی اللہ علیہ وسلم خرقتن، اللہ کے رسول کے پاس ایک کپڑا تھا، یہ تنشف بہا بعد کل وضو، اللہ کے رسول وضو کرنے کے بعد اس کپڑے سے اپنا چہرہ پوچھتے تھے، اپنے آپ کو پوچھتے تھے. یہ حدیث جس کو علامہ البانی نے صحیح قرار دیا ہے، یہ حدیث اس بات کی دلیل ہے کہ ٹاویل وغیرہ استعمال کرنے میں کوئی حرج کی بات نہیں ہے. جاڑے کا دن ہے. اب ایک مسئلہ یہ ہے کہ موزہ آدمی نے پہنا ہوا ہے تو موزے پر مسح کیا جا سکتا ہے جب ہر نماز کے لیے وضو کرنے کے لیے موزہ اتارا جائے یا موزے کو پہنے پہنے مسا کر لیا جائے؟ تو ایک حدیث میں آپ کے سامنے پڑھ چکا ہوں بخاری شریف کی، حضرت مغیرہ ابن شعبہ کی، کہ اللہ کے رسول نے کہا کہ رہنے دو، میں نے وضو کی حالت میں پہنا ہے. اس سے یہ ثابت ہوا کہ موزے پر مسا کیا جا سکتا ہے. سوال یہ ہے کہ موزہ دو طرح کا ہوتا ہے، ایک ہوتا ہے جسے عربی میں خفین کہتے ہیں، لیدر ساک، اور ایک ہوتا ہے وولن ساک یا کاٹن ساک، جو کاٹن کا کپڑے کا جو موزہ ہوتا ہے جس کو عربی میں جورب بولتے ہیں، جورب. تو کیا جوربین پر بھی مسح کرنا ثابت ہے؟ جی ہاں، اللہ کے پیارے نبی صلی اللہ علیہ وسلم سے جس طریقے سے چمڑے کے موزے پر مسح ثابت ہے، ویسے ہی آپ سے جوربین کے اوپر، ترمذی، ابن ماجہ وغیرہ، نسائی وغیرہ کی صحیح روایت سے آپ نے جوربین کے اوپر بھی مسح کیا ہے، لہذا کپڑے کے موزے پر بھی مسح کر سکتے ہیں. اب ایک مسئلہ یہ ہے کہ مسح جو کیا جائے گا موزے کے اوپر، اوپری حصے پر کیا جائے گا یا نیچے کے حصے پر کیا جائے گا؟ آئیے ایک حدیث دیکھتے ہیں. حضرت علی کہتے ہیں، ابو داؤد شریف کی روایت ہے، صحیح روایت، حضرت علی کہتے ہیں لو کان الدین بالرأی لکان اسفل المسح اولا بالمسح من اعلی. اگر دین کی بنیاد عقل پر ہوتی، اگر دین کی بنیاد لاجک پر ہوتی، اگر دین کی بنیاد منطق پر ہوتی تو موزے کے نچلے حصے پر مسح کرنا یہ زیادہ بہتر ہوتا بنسبت اوپر کے حصے کے. بھئی آدمی چل رہا ہے موزہ پہن کے تو اوپر کا موزے کا حصہ گندا نہیں ہوتا، نیچے کا گندا ہوتا ہے عام طور سے. تو دین اگر لاجک کی بنیاد پر ہوتا تو موزے کا جو نچلا حصہ ہے وہاں مسح کیا جاتا. جبکہ میں نے اپنے پیارے رسول صلی اللہ علیہ وسلم کو یہ دیکھا ہے کہ کان یمسح علی ظاہر خفیہ، اللہ کے رسول اپنے چمڑے کے موزے کے اوپری حصے کا مسح کرتے. یہ حدیث اس بات کی دلیل ہے کہ مسح موزے کے اوپری حصے پر کیا جائے گا، نیچے کے حصے پر نہیں کیا جائے گا. اب ایک سوال، کب تک کر سکتے ہیں موزے پر مسح؟ اب آئیے وہ حدیث بھی دیکھ لیتے ہیں. مسلم شریف کی حدیث سے حضرت شریح بن ہانی کہتے ہیں کہ میں اماں عائشہ کے پاس آیا اور میں نے اماں عائشہ سے پوچھا کہ موزے پر مسح کرنے کا کیا مسئلہ ہے؟ تو اماں عائشہ نے جواب دیا علیک ابن ابی طالب، جاؤ حضرت علی سے ملاقات کرو. لوگ بولتے ہیں کہ علی اور عائشہ میں لڑائی تھی، علی اور عائشہ میں دشمنی تھی. استغفر اللہ، کیا محبت ہے اہل بیت کی آپس میں، کہ اماں عائشہ صحابی تو نہیں ہے، تابعی ہیں، شریح بن ہانی تابعی ہیں، وہ مسئلہ پوچھنے آئے تو اماں عائشہ کہہ رہی ہیں کہ جاؤ علی کے پاس جاؤ، فصلہ ان سے یہ مسئلہ پوچھو، فإنه کان یسافر مع رسول اللہ صلی اللہ علیہ وسلم، اس لیے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے ساتھ عام طور سے سفر میں وہی جاتے تھے، میں نہیں جاتی تھی، یہ مسئلہ سفر کا ہے. عام طور سے اللہ کے رسول جب سفر میں جاتے تھے تب موزہ پہنتے تھے، گھر پہ نہیں پہنتے تھے، یہ سفر کا مسئلہ ہے، لہٰذا مجھ سے زیادہ جانکاری حضرت علی کے پاس ہے، تم علی کے پاس جاؤ. آپ بتائیے ان بزرگوں کے بیچ میں اگر کوئی عداوت ہوتی تو یہ معاملہ نہ ہوتا. یہ مسلم شریف کی حدیث ہے، حضرت عائشہ ریفر کر رہی ہیں مسئلے کو حضرت علی کے پاس کہ جاؤ علی سے پوچھو. حضرت شریح کہتے ہیں میں علی کے پاس آیا، حضرت علی کے پاس آیا، میں نے پوچھا کہ مسح کا کیا مسئلہ ہے، کب تک کر سکتے ہیں؟ تو حضرت علی نے فرمایا جعل رسول اللہ صلی اللہ علیہ وسلم ثلاثۃ ایام ولیالیہن للمسافر، اگر آدمی سفر میں ہے تو تین دن تک اور تین رات تک موزے پر مسح کر سکتا ہے، वलिल मुकीमी यौमन व लैलतन, और आदमी अगर अपने घर पर मुकीम है तो एक दिन और एक रात 24 आवर अपने मोजे पर मसा कर सकता है। यहां एक पॉइंट की बात ये याद रखें कि ये जो ड्यूरेशन बताया गया, जो मुद्दत बताई गई मुसाफिर के लिए 3 दिन और 3 रात और मुकीम के लिए 1 दिन 1 रात, इसका ताल्लुक मोजा पहनने के टाइम से नहीं, इसका ताल्लुक मसा से। फॉर एग्जाम्पल, आपने फजर की नमाज पढ़ी, फजर की नमाज आपने वजू करके पढ़ी, आपने पैरों को धुला, उसके बाद आपने फजर का वजू करने के बाद आपने मोजा पहन लिया, आपने फजर की नमाज पढ़ी। अब जोहर का टाइम आया, आप मोजा पहने हुए हैं, जोहर में आपने जब वजू किया तो आपने मोजा उतारा नहीं बल्कि मोजे के ऊपर मसा किया। अब यहां से टाइमिंग स्टार्ट होती है, अब यहां से 24 घंटे अगर आप घर पर हैं, और यहां से 3 दिन और 3 रात अगर आप मसा करें, यानी आज अगर आपने जोहर की नमाज के टाइम मसा किया है तो कल आने वाले कल टुमारो कल जोहर की नमाज तक आप मसा कर सकते हैं। कल जोहर की नमाज जब आप पढ़ने जाएंगे तब आप मोजा उतार के फिर से पैर धुलेंगे। बात समझ में आई? ये मसला याद रखिएगा। बहुत से लोग ये समझते हैं कि जब से मोजा पहना है, फजर के टाइम पहना है तो फजर से काउंट किया जाएगा। नहीं नहीं, जब पहली बार मसा किया है तब से काउंट किया जाएगा। और एक मसला और याद रखें, मोजा आप पहने हुए हैं, पेशाब आप कर रहे हैं, पखाना की हाजत आपको पेश आ रही है, आप अपनी रात को नींद पूरी कर रहे हैं, कोई मसले की कोई हरज की बात नहीं, आप मोजे पर मसा करते रहिए, कोई प्रॉब्लम की बात नहीं। लेकिन हाँ, अगर मोजा पहने पहने आप नापाक हो गए, नापाक का मतलब ऐसी नापाकी आपके अंदर आ गई कि आपके ऊपर गुस्ल वाजिब हो गया, आपने बीवी से मुलाकात कर ली या एहतलाम हो गया, तो अब उस सूरत में आपको मोजा उतारना पड़ेगा। इसकी दलील क्या है? आखिरी हदीस पेश करके बात खत्म करता हूं। इब्ने माजा की रिवायत है, हजरत उकबा इब्ने आमिर कहते हैं कि अल्लाह के रसूल ने हुक्म दिया कि हम लोग अपने मोजों को ना उतारें इल्ला मिन जनाबतिन, हम लोग अपने मोजों को ना उतारें मगर आदमी अगर जुनूबी हो जाए, नापाक हो जाए, एहतलाम आ जाए, बीवी से मुलाकात कर ले, तब उस सूरत में वो मोजा उतारेगा, वरना 3 दिन तक मुसाफिर के लिए 3 दिन तक मोजा उतारने की जरूरत नहीं है। लाकिन मिन गाइतिन व बौलिन व नौमिन, ना तो पखाना करने की वजह से, ना तो पेशाब करने की वजह से, ना तो सोने की वजह से, इन सब जरूरतों की वजह से मोजा उतारने की जरूरत नहीं है। तो इससे ये मालूम हुआ कि जब आदमी नापाक हो जाएगा, जब जुनूबी हो जाएगा, तब उसको मोजा उतारना पड़ेगा और तब वो मोजे पर मसा नहीं कर सकता। तो ये चंद बुनियादी मसाइल थे वजू के मुतालिक। और चूंकि जाड़े का दिन आ रहा है, आ चुका है, तो अब इसमें मोजे से मुतालिक, मोजे पर मसा से मुतालिक भी कुछ बातें आ गई हैं। इंशाल्लाह इस सिलसिले में अगर आप लोगों के जहन में कोई सवाल भी हो आप मुझे तहरीरी तौर पर दे दें। अगले जुमा को इंशाल्लाह ये मौजू अभी कंटिन्यू चलता रहेगा, तो हम इस मौजू के ताल्लुक से ये चाहते हैं कि जो भी चीज़ें हैं वो आपके सामने आ जाएं, जो भी मसाइल हैं बुनियादी मसाइल वो आपके सामने आ जाएं, ताकि ये जो वजू तहारत इसी तरीके से गुस्ल तयम्मुम ये तमाम चीज़ें बुनियादी चीज़ें हैं, इनका इल्म हम सबको हासिल हो जाए। अल्लाह तबारक व तआला से दुआ है रब्बुल आलमीन हमें अपने ज़िंदगी के तमाम मसाइल में किताब व सुन्नत पर अमल करने की तौफीक अता फरमा। रब्बुल आलमीन हमें सुन्नत के मुताबिक वजू करने की, सुन्नत के मुताबिक गुस्ल करने की तौफीक अता फरमा। ऐ अल्लाह हमें तो इस बात की तौफीक दे कि अगर हमारे वजू में कोई कमी है, हमारे गुस्ल में कोई कमी है और हमें अल्लाह के रसूल की सुन्नत का सही तरीका मालूम हो गया है, तो ऐ अल्लाह तो हमें सुन्नत के मुताबिक अपने वजू की, अपने गुस्ल की और अपने तमाम आमाल की इस्लाह करने की तौफीक अता फरमा। आमीन व आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन। الحمد لله كفى وسلام على عباده الذين اصطفى اما بعد قال الله سبحانه وتعالى اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ان الله وملائكته يصلون على النبي يا ايها الذين امنوا صلوا عليه وسلموا تسليما اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد اللهم انصر من نصر دين محمد صلى الله عليه وسلم واجعلنا منهم واخذل من خذل دين محمد صلى الله عليه وسلم ولا تجعلنا منهم امين عباد الله رحمكم الله ان الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون